यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रोल्पाको थबाङमा गैराती पहिरोले घर गोठ पुर्दा तीनजनाको मृत्यु, दुईजना गम्भीर घाइते। पहिरोले भोटेकोशी नदीको बहाव रोकिएकोले कुनै पनि बेला बाढ़ी आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन आग्रह। खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारलाई सांसदहरूको जोड़। र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। समाचार अब विस्तारमा। रोल्पामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्। रोल्पाको थबाङ गाउँपालिका पाँच कोटल बारामा पहिरोले घर तथा गोठ पुरिँदा दुईजना गम्भीर घाइते भएका छन्। गैराती अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घर सहित करिब छवटा घर तथा गोठ पुरिएका हुन्। पहिरोमा पुरिएर 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घरती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि पठाउने पहल भइरहेको छ। पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ। चीनतर्फको न्यालमस्थित झिम्मू पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका दुई लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गो माटो सहितको ठूलो पहिरो खसेको हो। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा अवरूद्ध भएको छ। नदीको बहाव प्रभावित भएकोले जुनसुकै बेला विपदजन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभयो। विशेष गरी भोटेकोशी, बारबिसे र बलेफी गाउँपालिका अन्तर्गत नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाङ्गुले अनुरोध गरेको छ। प्रतिनिधि सभाका सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा विस्तारै जैविक मलको प्रयोगलाई बढ़ाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा माटो वैज्ञानिक रोशन बाबु ओझाले अन्नको भण्डार भनेर चिनिने तराई क्षेत्रमा कार्बन संकट बढ़ेर बोट बिरूवामा असर देखिएको बताउनुभयो। त्यस्तै अर्का विज्ञ मदन पोखरेलले सरकारले जैविक मलका लागि जम्मा 36 करोड़ रूपियाँ रकम छुट्याएको र रासायनिक मल खरिदका लागि 32 अर्ब बजेट छुट्याएर प्राङ्गारिक मल उत्पादन र प्रयोगलाई निरुत्साहन गरेको भन्दै संसारबाट फेज आउट भइसकेको यूरिया मलको माग नेपालमा मात्रै हुने गरेको बताउनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले प्रत्येक वर्ष किसानहरूले मल नपाउने समस्या हल गर्न वैकल्पिक मलको सम्भावनाबारे निरन्तर छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकोले समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले कालो बजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ठोस योजना के छ सभामा जानकारी गराउन माग गर्नुभयो। सांसदहरूले तीन दर्जन आयोग र कार्यदल बन्द समेत कञ्चनपुरका आरक्षण पीड़ितको समस्या समाधान नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सुनसरी लगायत मधेस प्रदेशका घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र सदनमा जानकारी गराउन माग गर्दै दिगो शान्ति स्थापनामा गम्भीर बन्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले स्वास्थ्य बीमामा देखिएको समस्या, सुकुम्बासी समस्या समाधान लगायतमा भइरहेको ढिलासुस्ती, बढ़दो आत्मदाह लगायतका घटनाले जनतामा थप निराशा उत्पन्न हुँदै गइरहेको बताउनुभयो। सांसदहरूले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको पनि माग गर्नुभयो। यसैबीच नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ। प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्ती स्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासंघले अविलम्ब रिहा गर्न माग गरेको हो। सम्पादक श्रेष्ठको रिहाईको माग गर्दै महासंघको आह्वानमा भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालय अगाडि पत्रकारहरूले आज बिहानैदेखि धरना दिएका छन्। पत्रकार महासंघ सहित आम संचार सम्बद्ध विभिन्न संघ संस्थाका तर्फबाट समेत पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा विरोध गर्दै रिहाईका लागि अनुरोध गरिएको छ। यसैबीच नेपाल प्रहरीले वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीका आधारमा अदालतबाट अनुमति लिएर पत्रकार श्रेष्ठलाई पक्राउ गरेको प्रष्ट पारेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको झेन्जी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कंग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले कंग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनैतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको सो बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले 12 सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। त्यसका लागि 62,28,00,000 रूपियाँ बराबर खर्च गरिनेछ। विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुसार सुधार गर्न विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने शिक्षा विभागले जनाएको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढ़ी मालिकामा जनपूर्णिमाको अवसरमा लाग्ने श्रावण शुक्ल चतुर्दशीको पूजाको तयारी शुरू गरिएको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिक।
नेपालकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका तीर्थयात्रा यस वर्ष भदौ 1 गतेदेखि प्रारम्भ हुने भएको छ। जनै पूर्णिमाको अवसरमा श्रावण शुक्ल चतुर्दशी अर्थात भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको बढ्दो भीड़लाई व्यवस्थित गर्न यस वर्ष निर्धारित समय भन्दा करिब 10 अगावै पूजा आराधना शुरू गर्न लागिएको हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय:
सबै हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तजनहरूलाई म ल्याउँदाखेरिका जुन अशोकहरूलाई पनि अशोकाल भक्तजनहरूले आफूले माताको आशीर्वाद सम्झेर लिनुहोला भन्न चाहन्छु।
बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा:
नेपाल प्रहरी संयुक्त रूपमा ड्युटी परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 25 जनाको जोडी चाहिँ बढीमालिका क्षेत्र वरपर श्रद्धालु भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा:
बढीमालिकाको ओभरअल टिम सबै यात्राको व्यवस्थापनको लागि ड्युटी राखेका छौँ।
मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
हामीले तयारी गरिराखेका छौँ, 1 गतेबाट त्यहाँ पूजा सुरु गर भक्त जनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाटो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
सत्ययुगमा सती देवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झण्डै 4,214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र बिक, रेडियो नेपाल बाजुरा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। अब बाँकी समाचार। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलंक भएको भन्दै यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले दलित समुदायका महिलामाथि हुने विभेद अन्त्य गर्न समुदायका महिलालाई लक्षित गरी सशक्तिकरण र शिव विकास तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित विद्यार्थीका लागि सरकारले छात्रवृत्ति सहितका शैक्षिक कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्ग र समुदायसम्म ती सुविधाको प्रभावकारी लाभ पुग्न नसकेको बताउनुभयो। उदयपुरको बेलका नगरपालिकामा कबुलियती वन सम्बन्धी विवाद चर्किएको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
उदयपुरको बेलका नगरपालिकामा कबलियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 देखि 1600 घर धुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कबलियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25-30 घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
घरको हिसाबले घर सर्लक्क काटेर बनाएको छ, धेरै नक्सा अलिकति कटिएरै बनेको छ, अनि भित्र कुनै गोठहरू समेत गरेर 25-30 घर धेरै हामीले नक्सामा चाहिँ तत्काल यो जिपिएसको गुगल अर्थको सहाराबाट चाहिँ देखिन्छ।
बेलका नगरपालिकामा पुनः कबलियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कबलियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कबलियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोग चलनको जमिन कबलियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनु भयो।
अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि यहाँ आतंक भइरहेछ, त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिधो कार्यालयलाई, वन कार्यालयलाई, प्रदेश सरकारलाई, अख्तियारलाई, प्रधानमन्त्री कार्यालयलाई ध्यान दर्शन गराउनेवाला छौ।
समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो।
करिब 1000 घर भन्दा माथि 2032 सालदेखि लिएर 45 सालदेखि पूर्णकालीन बसोबास भएको।
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25-30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोग चलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनु भयो।
600 घर परिवारहरूको चासो गरेका हिजो सरकारले दिएको कृषि मिटर विश्वभरिमा गरेको छ, यी सबै कुराहरू छन्। त्यसमा दुईटा मन्दिर छन्, दुईटा चर्च छ, यी सबै कुरा परेको अवस्था भएको नि कान्तपुर जनताको गाँसवासको ग्यारेन्टी सञ्चालन गर्नुपर्ने भएकाले सम्मानित अदालतले गरेको आदेशलाई सम्मान गर्दै जनताको बसोबासका निमित्त कानुनी लडाई जनताले गर्नेछन्, यसको लागि पालिकाले आफ्नो सहयोग गर्नुपर्छ भन्ने कुरामा बेलका सफल लाग्यो।
बेलका नगरपालिकामा यति बेला कबलियत वन बनाउने विषयमा सर्वोच्चका फैसला कार्यान्वयन र स्थानीयको अधिकार संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय मुख्य चासो बनेको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल उदयपुर।
उदयपुर संवाददाताको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रसियाली राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इतुरूप टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका 4 टापु मध्येको विवादित इतुरूप टापुलाई जापानमा इतो रोफु भनेर चिनिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रसियाले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लगेटेको थियो। अब मौसम हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमालयी र पहाड़ी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। रोल्पाको थबाङमा गएराती पहिरोले घरगोठ पुर्दा तीनजनाको मृत्यु, दुईजना गम्भीर घाइते। पहिरोले भोटेकोशी नदीको बहाव रोकिएकोले कुनै पनि बेला बाढ़ी आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन आग्रह। खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारलाई सांसदहरूको जोड़ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।